على عباده الذين اصطفى. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إن النفس لأمارة بالسوء إلا ما رحم ربي إن ربي لغفور رحيم. وقال رسول الله صلى الله تعالى عليه وسلم: يا حي يا قيوم برحمتك أستغيث، أصلح لي شأني كله ولا تكلني إلى نفسي طرفة عين. صدق الله العظيم. ارے پیارے شیخ پیر و مرشد شیخ العرب والعجم عارف باللہ حضرت اقدس حضرت مولانا شاہ حکیم محمد اختر صاحب دامت برکاتم، اللہ تعالی حضرت والا کو 130 سال کی عمر، صحت عافیت، خدمات دینیہ اور شرف قبولیت کے ساتھ عطا فرمائے. شرف قبولیت کے ساتھ دان قرآن. تو میرے خیال میں یہ بڑے حضرات آپ کے اساتذہ ہیں، تو یہ ان کو بھی یہیں بٹھا لیں. اچھا اچھا
الحمدللہ
یهدیکم اللہ اصلح. اور تشریف لائیں اور سامنے آئیے، ادھر سامنے تشریف لائیں. حضرات سامنے ہو جائیں گے نا، آپ کو تکلیف. ہاں، حجاب ہو جائے اور حجاب ہٹ بھی جائے، ظاہری حجاب اور باطنی حجاب ہٹ جائے، ظاہری حجاب ہو جائے اور باطنی حجاب ہٹ جائے. میرے شیخ اور مرشد فرماتے ہیں کہ انسان کے دو دشمن ہیں، ایک شیطان ہے. اللہ تعالیٰ کا ارشاد مبارک ہے، ان الشیطان للانسان عدو مبین، کہ شیطان انسان کا کھلا ہوا دشمن ہے، ازلی ہے دشمن اور ظالم ابد تک ہمیشہ ہمیشہ دشمن ہی رہے گا، اور اس کی دشمنی دوستی سے تبدیل نہیں ہو سکتی. لہذا اگر یہ کوئی کام دوستی کی شکل میں بتائے گا بھی تو اس میں بھی دشمنی ہوگی، اس میں بھی دشمنی کرے گا. یہ جس پر ایک واقعہ، یہ حضرات اردو سمجھنے میں مناسب، اردو بولیں نا، بولنے مشکل ہے. اچھا ماشاءاللہ، یعنی پکے سننی ہے ماشاء اللہ. تو شیطان اگر کوئی کام دوستی کی راہ سے اور ہمدرد بن کے بتائے بھی، اس میں بھی کوئی نہ کوئی چکر بازی ہوتی ہے. تو یوں سمجھیے، میرے شیخ اور مرشد نے سنایا کہ حضرت معاویہ رضی اللہ تعالیٰ عنہ، امیر المومنین، صحابی رسول، کاتب وحی، آپ صلی اللہ علیہ وسلم کے نسبتی بھائی، یعنی ان کی بہن آپ صلی اللہ علیہ وسلم کے نکاح میں تھی، اس لیے اس کو برادر نسبتی بولتے ہیں. تو ایک مرتبہ وہ صبح سو رہے تھے تو ان کے یہاں مکان میں ایک شخص آیا اور ان کو اٹھایا. وقت تہجد کا تھا. اس نے کہا، حضرت آپ صحابی ہو کر اور امیر المومنین ہو کر آپ سو رہے ہیں، تہجد نہیں پڑھتے؟ اٹھا دیا. حضرت اٹھ گئے، حضرت کا معمول ہی تھا اٹھنے کا. پوچھا کہ بچہ، فرمایا ہاں بھائی یہ تو بہت اچھی بات ہے، تہجد کا وقت ہے، ٹھیک ہے تہجد کا وقت ہے. پھر خیال آیا کہ جناب آپ کی تعریف، آپ کون ہیں، اپنا کیا نام؟ تو उस शख्स ने कहा कि आपको नाम से क्या मतलब है, आप काम से मतलब रखिए, नाम से क्या मतलब है, काम से मतलब होना चाहिए, मैं आपको नेकी का काम बता रहा हूं और आप नाम पूछ रहे। फरमाया कि हाँ भाई बात तो ठीक है, लेकिन फरमाया बता तो है कौन, दीदा दिलेरी भी दिखाता है। तो उसने कहा हजरत क्या पूछ कर करेंगे आप मुझसे, कहा भाई बताओ तो, कहा मैं तो बहुत मशहूर जमाना हूँ, जमाने में बहुत मशहूर हूँ, मशहूर जमाना लेकिन बदनाम जमाना। याद रखिएगा एक बात को, एक कायदा कुल्लिया याद रख ले, किसी शख्स की शोहरत चाहे दीन के नाम पर हो वो उसकी मकबूलियत की अलामत नहीं है और कबूलियत की अलामत नहीं है, शोहरत मकबूलियत की अलामत नहीं है, इस बात को याद रखिएगा, ये कायदा कुल्लिया है। हाँ जिसको अल्लाह ताला मकबूल फरमाते हैं तो पहले मकबूलों के दिल में उसकी मोहब्बत डालते हैं, लेकिन मुतलक मकबूलियत और शोहरत ये कबूलियत की अलामत नहीं है कि जी बड़े मशहूर आदमी है चाहे दीन के नाम पर हो, इस बात को याद रखें, क्योंकि मकबूलियत की अलामत ये होगी कि जो मकबूल होगा वो अल्लाह ताला की नापसंदीदा राह से दीन का काम करेगा नहीं। अगर कभी बर बिनाए बशरियत उससे कोई काम अल्लाह ताला की नाफरमानी की और रजा के खिलाफ हो जाएगा तो तौबा और इस्तिगफार करके अल्लाह को राजी और खुश करेगा। ये बहुत अहम बात है, दीन के काम करने वालों को इसमें बहुत डरने की जरूरत है, अपने को मकबूल समझना ये जायज नहीं है। और मशहरत और मकबूलियत या किसी के हाथ पर ज्यादा बैत हो जाना कि पढ़े पीर साहब है इतने मुरीदीन है उनके, या मदरसे में ज्यादा तुलबा का आ जाना, इस पर नजर नहीं होनी चाहिए। नजर किस पर हो, मौला के ऊपर हो। अगर अल्लाह ताला उसके साथ कसरत अता फरमा दे तो ये तो बड़ी नेमत है। फिर लिहाजा कसरत भी शर्त शह हो गई, और वो शर्त क्या है कि अल्लाह ताला की फरमाबरदारी के रास्ते से हो। हाँ हम उससे नेक गुमान रखेंगे, उससे हम नेक गुमान रखेंगे। तो मशहूर तो शैतान भी बहुत, बल्कि फिल्म स्टार और अदाकार अमिताभ बच्चन और सलमान खान इंडिया के अदाकार है ना ये मशहूर, और उसी तरह अदाकाराएं कितनी मशहूर है, सबको पता है, गाने भी याद होते हैं इंडियन फिल्मों के। कुरान पाक का सबक याद करना मुश्किल और गाने याद बड़े मजे से हो जाते। देखा है पहली बार साजन की आंखों में प्यार, गाने जल्दी याद हो जाते हैं, खबर है। तो शैतान ने वो जो हजरत मुआविया रजी अल्लाह तआला उन्होंने फरमाया कि भाई बताओ मशहूर जमाना नाम बताओ, उसने कहा हजरत मुझको क्या पूछते हैं, मैं तो हकीर नाचीज हकीर फकीर शैतान हूं इबलीस। तो हजरत मुआविया ने फरमाया कि तू इबलीस शैतान और नेकी का काम करा, उसने कहा हजरत बस रहने दें आप, मैंने फरिश्तों के साथ बहुत मुद्दत गुजारी है, मेरा नाम आजाजील था, आपको क्या पता कभी कभी पुरानी नेकी याद आ जाती है। तो हजरत मुआविया रज़ियल्लाहु ताला जो चीज उनके कल्ब में है उसको इस तरह हम समझ नहीं सकते, लेकिन एक ताबीर इस तरह कर सकते हैं कि उसका नाम नूरे सहाबियत है वो, और वो ये वो नूर है जो आज हासिल नहीं हो सकता, उस दर्जे के अनवारात आज हासिल नहीं हो सकते, क्योंकि उस नूरे सहाबियत के लिए निगाहे नबूवत की जरूरत है। कुरान मजीद मौजूद है, जो सहाबा पढ़ते थे वही कुरान मजीद है, बल्कि कितने सहाबा से ज्यादा हमारे एक हाफिज बच्चे को कुरान मजीद याद है, कितने सहाबा से ज्यादा अहादीस मुबारक हम लोगों को याद होती है, इतनी सहाबा को नहीं याद होती थी। लेकिन क्या चीज कसरत इल्म नहीं, वो जो कैफियत, वो मोहब्बत, वो दर्द जो निगाहे नबूवत से और सोहबत नबूवत से सहाबा को मिला था, आज वो दर्द नहीं है। اس لیے قرآن مجید کا یاد کر لے یا بخاری شریف زبانی یاد کر لے، صحابی کہنا جائز ہے؟ وہ چیز ہی نہیں ہے. تو میرے شیخ اور مرشد نے فرمایا کہ پھر حضرت معاویہ نے سے فرمایا، ارے میاں تو اور نیکی کا کام کرے. کیونکہ بعض لوگ ہیں نا، وہ ایک میرے شیخ نے سنایا کہ ایک آدمی کی بھینس، آپ کے بھائی تو بھینس ہوتی نہیں ہے، گائے سمجھ لے چلے، ایک آدمی کی گائے وہ کھیتوں میں تھی تو کھیت سے کرتے کرتے وہ مسجد میں گھس آئی، تو مسجد کا جو مؤذن وہ خادم تھا وہ صفائی کر رہا تھا. اب جب بھینس گھسی تو اس کو غصہ آیا، اس نے مار لیا، نکالنا چاہا تو نکلی نہیں، تو شور مچایا، غصے میں کہتا بھی جا رہا تھا، اتنے میں مالک اپنی گائے کو تلاش کرتا ہوا آ گیا. تو پوچھا اس نے کہ مالک کو، جب اس نے پوچھا یہ کس کی گائے ہے، اس نے کہا یہ میری ہے، یہ امرا گائے ہے، امرا امر. تو اس نے کہا، اس کو اور غصہ آیا، عجیب جاہل ہو تم، بدتمیز جنگلی، یہ کیا تم کو اتنی تمیز نہیں ہے کہ جانور میں، جانور مسجد میں گھس آیا. اب وہ بےچارا بہت دیر تو سنتا رہا، وہ ڈانٹے پہ ڈانٹے اور ڈانٹے جا رہے. تب اس نے کہا چپ کرو بھائی، دادا مت بولو، کیا بات ہے؟ کہا جانور تھا، غلطی سے مسجد میں گھس آیا، کبھی ہمیں مسجد میں دیکھا؟ تو ایسے ہی کوئی آدمی مسجد میں نظر آ جائے، عجیب لگتا ہے کہ یہ آ گیا. اللہ تعالیٰ ہم سب کی حفاظت فرمائے، اور ہر مسلمان کی، کہ اس کو مسجد سے ایک تعلق پیدا ہو جائے، کیونکہ یہ اللہ تعالیٰ سے تعلق کا ایک ذریعہ ہے. تو اب حضرت معاویہ رضی اللہ نے اس سے فرمایا کہ تو اور نیکی کرے، تو نے کہا بس آپ میں بھی ہوں. تب حضرت معاویہ نے فرمایا تو ضرور کوئی چکر ہے بتا. کہ حضرت آپ تحجد کے لیے اٹھا رہا ہوں، آپ چکر کے چکر میں کیوں پڑے ہوئے آپ؟ حضرت معاویہ نے فرمایا کہ نہیں، سچ بتا کیا راز ہے. تب اس نے کہا حضرت بات یہ ہے کہ کل آپ کی تحجد کی نماز قضا ہو گئی تھی، تو آپ بہت روئے تھے نماز میں، آنکھ نہیں کھلی، انسان سوتے رہ گئے، لیکن آپ روئے بہت. تو تحجد پڑھنے سے جتنا اللہ تعالی کا قرب آپ کو ملتا، اس سے زیادہ قرب آپ کو رونے سے مل گیا، اس غم پر کہ ہائے مجھ سے یہ اللہ تعالی کی فرما برداری کی ایک ادا چھوٹ گئی. اللہ تعالیٰ کو راضی اور خوش اور اللہ تعالیٰ کا قرب حاصل کرنے کی جو ایک ادا تھی وہ مجھ سے چھوٹ گئی، اس کا آپ کو غم لگا. اس غم سے جو آپ کو ترقی ہوئی، اتنی ترقی تو آپ کو تحجد پڑھنے سے نہیں ہوتی. تو میں نے کہا کہ آپ زیادہ اونچے نہ اڑے، ذرا دور ہی رہے. تو اسی طرح میرے دوستوں یاد رکھنا، بعض مرتبہ میرے شیخ اور مرشد فرماتے کہ شیطان بڑی نیکی سے چھڑا کر چھوٹی نیکی پہ لگا دیتا ہے. کہتا ہے کہ اگر بڑی نیکی پہ کرے گا، بڑی نیکی پہ لگے گا تو نتیجہ کیا ہوگا؟ نتیجہ یہ ہوگا کہ کسی اگر اللہ والے کے پاس چلا گیا تو شیطان کہتا ہے نہیں، یہ دیکھو تم قرآن مجید پڑھ رہے ہو، تمہیں قرآن احادیث یاد ہے، تمہیں مسئلے یاد ہیں، تمہیں اللہ والے کے پاس جانے کی کیا ضرورت ہے؟ وہ اس کام پہ لگاتا ہے، تم بھی تو دین کا کام کرو، کیا تم کوئی گناہ کا کام کر رہے ہو؟ مدرسہ پڑھا رہے ہو یا مدرسے میں پڑھ رہے ہو یا جو ہے وہ تبلیغ میں جا رہے ہو، دوسرے کام کر رہے ہو، کیا یہ کوئی گناہ کا کام ہے؟ تو ظاہر بات ہے گناہ نہیں ہے. لیکن میرے دوستو، ایک نیکی وہ ہوتی ہے کہ جو انسان کو اللہ تعالی کی فرما برداری میں آگے بڑھاتی ہے، اور ایک نیکی اور ایک قرب اور تعلق وہ ہوتا ہے جو بندے کو گناہوں سے حفاظت نصیب کرتا ہے، اور نہ صرف اس کو حفاظت ملتی ہے بلکہ وہ ذریعہ بنتا ہے دوسروں کا محافظ بننے کا بھی. اب یہ نیکی کے فرق ہو گئے. لہذا دیندار ہے، نیک ہے، صالح ہے، لیکن نیکی کرتے کرتے یہ پھسلتا کیوں ہے پھر؟ اور پھسلتا ہی صرف نہیں ہے بلکہ اس گناہ کے اوپر، یعنی پھسلنے سے مطلب گناہ کرتا ہے اور پھر اس گناہ کے اوپر جری ہوتا ہے اور اس پر توبہ بھی نہیں کرتا، اور یہ توبہ نہ کرنا یہ خود گندے اخلاق میں شامل ہے. اور پھر اس گناہ پر توبہ کرنے کے بجائے اس پر تعویلات دیتا ہے. ارے انسان ہے، انسان سے بھی تو غلطی ہو جاتی ہے، آخر میں بھی انسان ہوں، کوئی بات نہیں، اگر ہو گئی تو کیا ہو گیا، ایک ہی تو ہے. تو پھر اس پر تعویلات کی باطل گندگیوں کو چڑھا کر پھر اس उस गुनाह को और संगीन और शदीद बना देता है। ये फर्क है। और जिसके सर पर कोई बड़ा होता है तो अल्लाह ताला ने सोहबत अहलुल्लाह के अंदर ये बरकत रखी है मेरे दोस्तों कि कल्ब के अंदर नदामत पैदा होती है। ये अलामत है अच्छे अखलाक की कि कल्ब के अंदर नदामत का पैदा होना ये अच्छे अखलाक की अलामत है। लादा उस नदामत की वजह से उसको तौफीक तौबा, ये नदामत असल में तौफीक तौबा है। फिर वो रोता है, गिड़गिड़ाता है और अल्लाह ताला से माफी मांग कर अल्लाह ताला के कुर्ब की मंजिल में वापस आ जाता है। लादा सोहबत अहलुल्लाह का ये फायदा है। वो क्या फायदा है? जैसे अब है, अब अगर कहीं बात पेश की जाए कि भाई शरई पर्दा करो, शरई का पर्दा क्या है कि भाई का अपने भाई की बीवी से पर्दा है, चचा की बीवी चची और मामू की बीवी मुमानी से पर्दा है, खाला चचा मामू फुप्पी की बेटियों से पर्दा है। अब अगर पर्दे की बात पेश की जाए तो आगे क्या कहते हैं, अरे इस जमाने में कहां मुमकिन है, इस जमाने में कैसे हो सकता है, अरे मेरे खानदान वाले और मेरे रिश्तेदार वो तो इन चीजों को समझते ही नहीं है। अब ये जो तावीलात पेश करके गुनाह को जायज करार दिया जा रहा है कि साहब ये हुक्म इस जमाने के लिए नहीं है। और इस जमाने में जब हर तरफ बेपर्दा औरतें घूम रही है, नंगी तस्वीरें हर तरफ लगी हुई है, इस जमाने में नजर की हिफाजत कैसे हो सकती है भाई। अब ये सवाल पेश किया जाता है, इश्काल। अब इस इश्काल से क्या होता है, वो इश्काल पे क्यों मुब्तला होता है, इसलिए इश्काल में मुब्तला होता है कि शक्लों को देखता है और जो शक्लों को देखेगा वो शक्ल से इश्काल में जाएगा, फिर इश्काल से मुश्किलात में पड़ जाएगा। मेरे शेख और मुर्शिद फरमाते हैं, शक्ल से इश्काल में और इश्काल से मुश्किल में हूं, इन हसीनों से किस कदर मुश्किल में हूं, शक्ल से इश्काल में और इश्काल से मुश्किल में हूं। अश्कला युश्किलु इश्कालन फहुआ, ये नतीजा होता है। ये साहब आप इन शक्लों से कैसे बचेंगे, ये कैसे हो सकता है कि हम बच्चों को कुरान मजीद पढ़ाएं लेकिन उनसे नजर की हिफाजत भी करें, अरे ये कैसे मुमकिन है। इस बात को इश्काल पेश करता है। और ऐसा है नहीं मेरे दोस्त, क्योंकि हम शरीयत के हुक्म के मुकल्लफ है। अगर पर्दा करने के अंदर हमको तकलीफ है, और वो तकलीफ क्या है, हमारे खानदान वाले नाराज होते हैं, ये तकलीफ है ना, तो बात ये है कि इस तकलीफ को तो बर्दाश्त करना होगा। और यही वो तकलीफ है कि जिस तकलीफ को बर्दाश्त करने के ऊपर अल्लाह ताला ने अपनी दोस्ती और विलायत रखी है, इसी तकलीफ के ऊपर, इसी तकलीफ को बर्दाश्त करना है। मेरे दोस्तों, ये जो हम मसाजिद बनाते हैं, ये जो हम मदरसे बना रहे हैं, ये जो हम तबलीग में चिल्ले लगा रहे हैं, ये जो हम खानकाएं तामीर कर रहे हैं, ये जो हम दीन के काम कर रहे हैं, इन तमाम दीन के शोबे और इन तमाम दीन के कामों का हासिल ये है कि अल्लाह ताला हमसे राजी हो जाए। और कुछ नहीं है मेरे दोस्तों, सिर्फ अल्लाह की रजा मतलूब है। रजा के ये रास्ते शरीयत के मुताबिक है, ये तमाम रास्ते, ये जितने शोबे हैं, कुरान मजीद पढ़ाना, किताबें पढ़ाना, मस्जिद से ताल्लुक रखना, मदरसे से, अल्लाह वालों से, तबलीग से, जिहाद से, जितने दीन के काम है, इन तमाम कामों का हासिल यह है कि अल्लाह ताला हमसे राजी हो जाए। और अल्लाह ताला की रजा अगर है तो ये हमारे काम कबूल है, और अगर अल्लाह ताला की रजा नहीं है तब फिर हम ये कुछ भी नहीं है। फिर लंबी लंबी इमारतें बनाना, लंबे लोगों की कतार हमारे हाथ चूमने के लिए खड़ी हुई हो, हमारे पास खूब चंदा हो, चावल की बोरियों की बोरियां हो, लेकिन मेरे दोस्तों फिर कसरत भर देना और से इज्तिमा में ज्यादा लोग होना, इस्लाही इज्तिमा हो, तबलीगी इज्तिमा हो, जिहाद हो, हज हो, लेकिन अल्लाह राजी नहीं है। क्यों? क्योंकि नाफरमानी हो रही है। वो नाफरमानी फिर हमारे इस दीन के काम को, हमारी मेहनत तो होगी लेकिन उस मेहनत पर सिला नहीं मिलेगा। लिहाजा अल्लाह ताला की रजा सबसे बढ़कर है। लिहाजा दीन का काम कम हो लेकिन अल्लाह ताला की नाफरमानी से ज्यादा बचे, ये अच्छा है इस बात से कि दीन के काम के नाम पर काम ज्यादा हो लेकिन नाफरमानी हो। आप एक बात बताइए, एक लतीफा सुनाता हूं, उसे समझ में आएगा। एक डाकू था, एक आदमी जब महीने की तनख्वाह लेकर आता, डाकू उसकी तलाश में, जैसे ही तनख्वाह ली घर पहुंचने लगा, आए लूटा पैसा लेकर चले गए। फिर उसके बाद दूसरे महीने ये कई महीने तक ये होता रहा, बड़ा परेशान कि जो पैसा कमाओ वो सबका सब तनख्वाह जो है वो डाकू ले जाए। एक मरतबा उसने क्या किया कि जब तनख्वाह मिली तो बेकरी के ऊपर गया और बेकरी वाले से कहा मुझे जरा बड़ा सा बन दो, बन डबल रोटी दो, पाव रोटी, पाव रोटी। उसने वो रोटी लेकर उसके अंदर से सब निकाला रोटी का और उसमें पैसे भर दिए, सारे सारे टका भर दिए। अब वो थैली में रख के मजे से आ रहे कि तो डबल रोटी है, क्या पता चलेगा। अब तनख्वाह के दिन थे तो अब आया तो डाकू ने पकड़ लिया। अब वो तो मुतमइन के आज तो मेरे पास पैसे तो है नहीं, तो डबल रोटी है, वो डबल रोटी क्या लेगा। अब उन डाकुओं में एक डाकू बड़ा रहमदिल था, उसने कहा यार ये बेचारा है, हम हर महीने इसको लूटते हैं और इसके पास एक टका नहीं छोड़ते हैं, आज इस बेचारे को छोड़ो, इसको ले जाए दो, बस से आज डबल रोटी ले लो। तो सारा माल तो उसने डबल रोटी में रखा हुआ था, तो पता चला वो डबल रोटी भी लेकर चले गए, फिर वही कंगाल। तो मेरे प्यारे दोस्तों, इस बात को याद रखें कि दीन का काम हमारे शेख का मिजाज है, थोड़ा हो उसूल के मुताबिक हो, गुनाह से बचने का एहतमाम ज्यादा हो चाहे काम थोड़ा हो, काम थोड़ा हो गुनाह से बचने का एहतमाम ज्यादा हो। अब रही बात कि वो हिम्मत कि पर्दा शरीयत के मुताबिक, अब आप देखिए अच्छे अच्छे दीन का काम करने वाले, पता ये चला कि दाढ़ियों को काटते हैं और दाढ़ियां छोटी कर रहे हैं, और अच्छे अच्छे दीन का काम करने वाले ये दाढ़ी का बच्चा जो कि रखना वाजिब है, इस दाढ़ी के बच्चे को काटा जा रहा है। अच्छे अच्छे दीन का काम करने वाले हो लेकिन बालों को काला करने का मरज, क्योंकि शादी जो की है वो 18 साल की लड़की से की है, अब वो बूढ़े हो रहे हैं और वो जवान है। अब कहते हैं जरा मैचिंग करनी है, तो मैचिंग दाढ़ी से नहीं होती, वो तो कहीं और से ही होती है मैचिंग, वो पता चलेगा। लेकिन मेरे प्यारे दोस्तों, इसलिए अल्लाह ताला की रिजा और खुशी ये सबसे मुकदम है। तो शैतान क्या करता है कि गुनाह के काम को नेकी के काम में आड़ बना देता है, और आड़ बनाकर फिर उसके अंदर गुनाह का काम करवाता है और लेबल उस पर नेकी का लगा हुआ होता है, इससे इंसान को धोखे में मुब्तला कर जलील खार और बर्बाद कर देता है। और शैतान बाज मरतबा बड़ी नेकी से छुड़ाने के लिए छोटी नेकी पे लगा देता है कि क्या कि यार तुम तो इतने मशगूल हो, कुरान मजीद पढ़ा रहे हो, मदरसा है, मोहतमिम हो, तुम्हारे इतने बयानात होते हैं, तुम इतने तबलीग की मेहनत में मशगूल हो, तो वो अल्लाह वालों से दूर कर देता है। नतीजा अल्लाह वालों से दूर होना। मौला रूमी फरमाते हैं कि देखो ये अल्लाह वाले वो हैं, अहले खुदा खुदा न बाशन, ये अल्लाह वाले अल्लाह नहीं है, लेकिन से खुदा जुदा जुदा न बाशन, लेकिन अल्लाह ताला से जुदा भी नहीं है। अगर वो दूर जो करता है उस नतीजे का, वो उनकी जिनकी सोहबत से इखलास मिलना था, जिनकी मोहब्बत से अल्लाह ताला की, जिनकी ताल्लुक से अल्लाह ताला की मोहब्बत, अल्लाह ताला का ताल्लुक और दर्द दिल मिलना था, उनसे दूर करके फिर नतीजा क्या हुआ कि वो नेकी का काम, फिर शैतान क्या करता है बड़ी नेकी से छोटी नेकी, फिर छोटी नेकी से मकरूहात, फिर गुनाहों की तरफ लेता, यानी बंदा दूर से दूर तरीन होता चला जाता है। इसलिए ये शैतान पक्का दुश्मन है, ये बड़ी नेकी से छुड़ाने के लिए छोटी नेकी पे लगा देता है। अरे तुम भी दीन का काम कर रहे हो, इसलिए मेरे प्यारे दोस्तों, शैतान कभी दोस्त बन नहीं सकता। अब एक है दूसरा दुश्मन, और उसकी दुश्मन भी मंसूस है। सरवर आलम जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, इन आदा अदुविका फी जंबैक, तुम्हारे दुश्मनों में जो बड़ा दुश्मन है वो तुम्हारे पहलू में है, और वो है नफ्स। हकीम उल मथानी रहमतुल्लाह अलैह फरमाते हैं नफ्स के क्या है, फरमाते हैं नफ्स की तारीफ क्या है कि मरगूबात तबईया गैर शरईया, तबीयत की वो रगबतें, तबीयत की वो ख्वाहिश जिसकी शरीयत इजाजत न दे, बस वो नफ्स है। میرے شیخ نے فرمایا نفس کی دشمنی سب، حالانکہ بڑا دشمن ہے گھر کا دشمن، اور شیطان کی دشمنی، شیطان کی دشمنی نبھانا آسان ہے، شیطان کی دشمنی نبھانا آسان ہے. وہ کیا؟ شیطان سے لڑنا نہیں ہے، شیطان سے کچھ کرنا نہیں ہے. جیسے کتا ہوتا ہے، کتا ہے، اب کتا آپ کو نظر آیا بھونکتا بھی ہے وہ، تو کیا کریں گے؟ پتھر ماریں گے کیا اس کو؟ پتھر مارے تو کتا اور بھونکتا ہے، یا اس کو بھونک کر جواب دیا کہ اس نے کچھ کتے نے بھی بھونکا ہم نے بھی بھونکا، تو شیطان وہ کتا کیا کہے گا؟ میرا بھائی آ گیا، یہ ہمارا بھائی ہے، ہمارا بھائی آسن. تو شیطان کو نہ بھونکے گا اور نہ پتھر مارے گا، کیا کرتا ہے؟ دیکھتا رہتا ہے، پیچھے پیچھے ہٹ کر اپنا راستہ چلتا رہتا ہے، یہ کام کرتا ہے. اسی طرح سے اور نفس کا کیا معاملہ ہے؟ نفس کا معاملہ یہ ہے کہ نفس جو ہے یہ وہ دشمن ہے کہ جو دشمن تو ہے، پکا دشمن ہے، لیکن یہ دشمن ہمارا دوست بھی بن سکتا ہے. سے شراب میں سرکہ ڈال دیا، شراب میں، اب وہ کیا ہو گیا؟ وہ حلال بن گیا، حرام تھی وہ حلال ہو گئی. اس کی دوستی بھی ایسی ہے، اس کی دوستی بھی ایسی ہے کہ یہ جو دوستی ہے، اب اس کو کیا کیا؟ دیکھیے نا، کچا کھوج کھانے سے منع کرتے ہیں ہمارے، پکا لو صحیح ہو گیا. تو اسی طرح سے جس طرح سے کچا گوشت کھانا منع کرتے ہیں، اسی کو پکایا تو اب وہ جو ہے ہمارے لیے مفید، اب کھا رہے مچھلی کھا رہے، کیسا مزہ آ رہا ہے. کوئی مچھلی پنگاش ہے، کوئی وغیرہ وغیرہ، سارے نام تو میں نہیں بتا سکتا بھائی. ہاں یہ ہے کہ میں لکھ کر اس کی گردان یاد کروں، اس کی گردان یاد کروں مچھلی کی، تب مجھے سمجھ میں آ جائے گا. سرف صغیر ہو چاہے سرف کبیر ہو، اب وہ کون سی، اب دونوں یاد کرے تو ڈبل زیادہ مزہ ملے گا. تو مچھلی کی گردان یاد کروں، تو اب وہ جو مچھلی ہے، اب وہ پکائی، اب کیسی لذیذ مزیدار ہو جاتی ہے. اسی طرح سے یہ جو نفس کے جو تقاضے ہیں، یہ جو نفس کے تقاضے ہیں، اس کو اللہ تعالیٰ کے اس کو محبت کی بھٹی میں پکائے، تو پھر کیا نتیجہ ہوگا؟ کہ یہ جو نفس ہمارا دشمن ہے، یہ ہمارا دوست بن جائے گا. سبحان اللہ. وہ کیسے، وہ کیسے پکانا ہے؟ اس کو اللہ تعالیٰ کے اس کو محبت کی بھٹی میں پکائے، اور اللہ تعالیٰ کے اس کو محبت کی وہ جو آگ ہے، اس کی آگ کو جلانے کی صلاحیت اور گیس ہمارے پاس موجود ہے، ہمارے پاس موجود ہے، بس اس کو جلانے کی ضرورت ہے. اب وہ جلانا کیسے ہے؟ دیکھیے ایک مثال ہے نا، جب پرانی چوٹ لگتی ہے نا، کبھی بچپن میں چوٹ لگ جائے، کوئی ڈنڈا مارے، کوئی پٹائی کرے، کچھ گر جائے، تو جوانی کے میں پتہ نہیں چلتا، لیکن جب بڑھاپا آتا ہے نا، جب بڑھاپا آتا ہے، کمزوری آتی ہے، تو وہ جو جب ٹھنڈک کا زمانہ آتا ہے، سردی کا زمانہ، تو اس وقت اس چوٹ میں درد شروع ہو جاتا ہے، اور وہ پرانی چوٹ، تب کہتے ہیں یار یہ درد ہوا کیسے؟ ڈاکٹر پوچھتا ہے کوئی تھوکنے کی چیز ہے؟ پگ دان. میں پان نہیں تھوکوں گا، بلغم تھوکوں گا. تو سردی کے زمانے کے اندر اس پرانی چوٹ پہ درد ہوتا ہے، تو ڈاکٹر پوچھتا ہے یاد کرو تمہیں بچپن میں کوئی چوٹ تو نہیں لگی تھی؟ تو وہ سوچتا ہے، پھر کہتا ہے ہاں چوٹ تو لگی تھی، کہا اصل میں یہ وہی درد ہے. تو میرے شیخ اور مرشد فرماتے ہیں کہ ماں جلال الدین رومی رحمت اللہ علیہ نے فرمایا کہ ناف ماں بر مہر خود، ناف ماں بر مہر خود ببریدان، کہ اللہ تعالیٰ نے ہماری ناف کو، وہ ناف جو ماں سے کے پیٹ سے بچے کے پیٹ میں لگی ہوتی ہے، اس ناف کو کاٹا. بر الا، بر کے معنی الا کے ہیں، اور الا شرط کے لیے آتا ہے. لہذا کسے کیسے کاٹا؟ اپنی محبت کی شرط پر کاٹا. ناف ماں، معروم ہی ہے یہ، ناف ماں پر مہر خود ببریدان، اس کو کاٹا. جب بچہ پیدا ہوتا ہے تو سب سے پہلے اس کو کاٹا جاتا ہے، اس کو کاٹا کیوں اور کیا کیا؟ ناف ماں بر مہر خود، اپنی محبت کی شرط پر. تو بات یہ تھی کہ جب محبت کی شرط پر کاٹا، وہ محبت کا ہے. تو فرمایا میرے شیخ فرماتے، معرومی نے فرمایا کہ عشق خود درجان ماں کاریدان، اللہ تعالیٰ نے اپنی محبت کی اور اپنے عشق کو ہماری جان میں سمو دیا، پرو دیا، اور اس کو داخل کر دیا. وہ محبت ہمارے اندر موجود ہے. اب ضرورت اس بات کی ہے اس محبت کو ابھارنے کی. وہ جو چوٹ لگی تھی الستو بربکم کی چوٹ لگا کر اللہ تعالیٰ نے ہم کو دنیا میں بھیجا, اصل میں وہ اللہ تعالیٰ کے عشق اور محبت کی چوٹ ہے. اب رہی بات اس چوٹ میں درد کیسے پیدا ہو, میں مسجد میں تھوکنے میں معذور ہوں, ورنہ تھوکنا مسجد میں نہیں چاہیے, ہے میں معذور ہوں. مور لنگ جو تھا بادشاہ لنگڑا تھا, علامہ تفتزانی رحمت اللہ علیہ ہمارے اکابرین اور بزرگوں میں سے, تو بادشاہ کیا کسی وجہ سے گئے, تو یہ وہ علماء تھے جو بادشاہوں پر نظر نہیں رکھتے تھے, اور بادشاہوں پر نظر نہ رکھنے کی وجہ سے یہ بادشاہوں کے سامنے حق بات کہتے تھے اور استغنا تھا ان کے اندر. لہذا جب تیمور لنگ کے پاس گئے علامہ تفتزانی رحمت اللہ علیہ, تو تیمور لنگ نے عزت سے ان کو بلایا اور اپنے تخت پر بٹھایا, تو وہ پاؤں پھیلا کر بیٹھتا تھا لنگڑے پن کی وجہ سے, تو علامہ تفتزانی رحمت اللہ علیہ نے, میرے شیخ فرماتے ہیں, حضرت نے بھی پاؤں پھیلا دیے, تو تیمور کو ناگوار ہوا کہ میں بادشاہ ہوں میرے سامنے پاؤں پھیلاتا ہے, تو اس نے ناگواری سے کہا خفگی سے کہ مرا معذور دار, مرا لنگ است, مجھے معذور سمجھو کیونکہ میں تو لنگڑا ہوں. تب علامہ تفتزانی رحمت اللہ نے فرمایا مرا معذور دار مرا ننگ است, مجھے بھی معذور سمجھو, مجھے حیا آتی ہے کہ ایک جاہل میرے سامنے پاؤں پھیلائے بیٹھا ہوا ہے. آپ کیا سمجھ سکتے ہیں, کیا بادشاہوں کے آنکھوں میں آنکھیں ڈال کر اس کے سامنے بول سکتا ہے کوئی؟ لیکن کیا بات ہے, دل کے اندر کوئی چیز ہے. یہ وہ علماء ہیں جنہوں نے صحبت اہل اللہ سے اللہ تعالیٰ کی محبت اور تعلق حاصل کیا. پھر یہ قربانی کی کھال پر بک نہیں سکتے, یہ چندے پر بک نہیں سکتے, پھر یہ اللہ تعالیٰ کی عشق و محبت کا جھنڈا بلند رکھتے ہیں, عزت اور احترام کریں گے لیکن اللہ تعالیٰ کی نافرمانی کو برداشت نہیں کریں گے. یہ استغنا کی دولت ہے میرے دوستو, اور یہی دولت صحبت اہل اللہ سے ملتی. تو میرے شیخ فرماتے ہیں, تو میں یہ بتا رہا تھا کہ اللہ تعالیٰ نے اپنی محبت کو ہماری جانوں میں عشق خود در جانے ماں, عشق خود آ, عشق خود در جانے ماں کاری دان, اللہ تعالیٰ نے کار فرمائی, محبت کی کار فرمائی کر دی ہے ہماری جانوں میں. اب یہ محبت کی جو چوٹ ہے اس میں درد کیسے پیدا ہو؟ بس اسی درد کے لیے, ٹھنڈی ہوائیں, وہ ہوائیں جس سے ہماری چوٹ میں درد پیدا ہو, بس یہی چوٹ میں درد پیدا کرنے کے لیے صحبت اہل اللہ کی ضرورت ہے. جب ان کی صحبت میں آتا ہے تب اس کے دل میں بھی ایک مستی آتی ہے, ایک دل میں اللہ تعالی کی محبت جوش مارتی ہے, کیونکہ یہ وہ جوش ہے یہ جو پرانا, اور پھر وہ آنا جانا, ذکر کی اہتمام, گناہوں سے بچنا, تو جب اللہ تعالیٰ کی تجلی اس کو نظر آتی ہے اور مست اور بے خود ہوتا ہے اور یہ کہتا ہے کیا کہ یہ کون آیا کہ دھیمی پڑ گئی لو شمع محفل کی, پتنگوں کے عوض اڑنے لگی چنگاریاں دل کی, ایک بجلی سی پہلے کوندی اور اس کے آگے خبر نہیں ہے, مگر جو پہلو کو دیکھتا ہوں تو دل نہیں ہے جگر نہیں ہے. پھر کیا کہتا ہے, جب وہ اس تجلی کو پاتا ہے تو دیکھتا ہے کہ یہ تجلیات تو میری جان میں موجود تھی, تب یہ کہتا ہے کہ دل ازل سے تھا, کوئی آج کا شیدائی ہے, دل ازل سے تھا کوئی آج کا شیدائی ہے, تھی جو ایک چوٹ پرانی وہ ابھر آئی ہے. خواجہ صاحب رحمت اللہ علیہ ہیں, یہ خواجہ عزیز حسن مذوب رحمت اللہ علیہ. جب وہ عشق و محبت آتا ہے پھر اس کے بعد اپنے نفس کی محبت مغلوب ہو جاتی ہے, اللہ تعالیٰ کی محبت غالب ہو جاتی ہے. پھر اس کے بعد کیا عالم ہوتا ہے, پھر یہ عالم ہوتا ہے اللہ تعالیٰ کی رضا اور خوشی کو تلاش کرتا ہے. یبتغون فضلا من اللہ, یہ صحابہ کی شان ہے کہ اللہ تعالیٰ کی رضا اور خوشی کو تلاش کرتے ہیں, وہ کرنے والے ہیں, یہ ایک چیز پیدا ہو جاتی ہے. پھر اس کے بعد پھر کیا, اب نفس کو, جہاں نفس نے کہا عورت کو دیکھ لو, تو نفس سے پوچھا بتا میں تیرا بندہ ہوں یا اللہ تعالیٰ کا بندہ ہوں, تو نفس بھی کہتا ہے یہ تو صوفی بڑا ڈانٹ رہا ہے مجھے, کہتا ہے بھائی ہاں ہاں تم اللہ کے بندے ہو, کہا پھر تیری کیوں مانوں, کہ اچھا بھائی ٹھیک ہے, کہ اچھا مجھے موس بھات تو کھلا دو, کہا وہ کھا لے منع تھوڑی ہے, کہا اور ہم کو وہ دہی, कहा वो भी खिलाएंगे, बोगरा का दही भी तुझे और पंगाश मछली, कहा वो भी खिला देंगे, वो मना नहीं है, लेकिन अगर तूने अल्लाह ताला की नाफरमानी की तो मेरा तुझसे पंगा हो जाएगा। ये पंगा कराची की एक खास लुगत है जो आपको समझ में नहीं आएगी, यानी पंगा मतलब है किसी से लड़ाई करना, आप तो चुके रहे ना, कुट्टी करना, हाँ कुट्टी करना। तो पंगाश मांगेगा तो ठीक है, नाफरमानी मांगेगा तो पंगा कुट्टी हो जाएगी। तो ये वो चीज है मेरे दोस्तों, ये दोस्त बन सकता है, बस उसके लिए क्या सोहबत अहलुल्लाह इख्तियार कर ले, उनके पास बैठे, उनकी सोहबत इख्तियार करे। तो अल्लाह ताला ने खुसूसियत रखी है, पारस पत्थर तो था, पारस पत्थर। अब आप अच्छा एक बात बताइए, आग के अंदर गर्मी है, आग के करीब बैठे गर्म हो जाता है इंसान, तो आग के अंदर ये खासियत किसने रखी? आग की अपनी खासियत नहीं है दाती, ये किसने? अल्लाह ताला ने रखी। ऐसे ही मेरे प्यारे दोस्तों, अल्लाह ताला ने सोहबत के अंदर, सोहबत अहलुल्लाह के अंदर ये खासियत रखी है कि उससे ईमान गर्म हो जाता है। अब जरूरत किस बात की है? जैसे ही लोहा गर्म हुआ, लोहा गर्म हुआ तो अब लोहे से चाकू बनाना है, कैंची बनानी है या कोई और चीज बनानी है, छुरी वगैरह चीजें, तो जैसे ही लोहा गर्म करते हैं फौरन उस पर चोट लगाते हैं, चोट लगाई जाती है। तो उसी तरह से जब सोहबत अहलुल्लाह की बरकत से ईमान गर्म हो जाए, अब चोट लगाए, वो क्या चोट लगाए? फौरन उसको अल्लाह ताला की मोहब्बत के रास्ते में मोड़ दे, अभी नरम है हाथ से मुड़ जाएगा, बाद में अगर ठंडा हो गया तो फिर उसको मोड़ना मुश्किल हो जाएगा। चोटें मारेंगे, जब लोहे पर चोट मारी जाती है ना, लोहे पर हथौड़ा मारते हैं तो क्या होता है? आग निकलती है उससे, वरना फिर बाद में आग निकलेगी, जला के खाक कर देगी। अगर इन गुनाहों पर अमल किया हमने, हमने हसीनों के चक्कर में या लड़कों के चक्कर में, फिल्मों के चक्कर में, अल्लाह ताला की नाफरमानी के चक्कर में जिंदगी गुजारी, तो नतीजा ये होगा, ये वो आग लगेगी जो हमें जहन्नम पहुंचा देगी। और अगर हमने वो लोहे की सोहबत अहलुल्लाह की बरकत से जो गर्मी पैदा हुई उस पर अमल किया, फौरन हिम्मत कर डाले, हाँ मशवरा करे कि मैंने अगर पर्दा करना है कैसे करूं, इसकी तदबीर पूछे, बस कहे हिम्मत कर ले करना है, अब कैसे करना है, इसी के लिए तो सोहबत की जरूरत है भाई। एक मिसाल से समझिए, मेरे शेख और मुर्शिद हजरत मौलाना शाह की मोहम्मद अख्तर साहब दान बरकातुम, हजरत ने फरमाया कि हजरत मौलाना शाह अब्दुल गई साहब फूलपुर रहमतुल्लाह अलैह का एक दोस्त था, उसका नाम था धूमे खान, और दोनों पहलवानी करते थे। तो वो जो धूमे खान था, उसने फिर हजरत से कहा कि एक जाती आदमी था, पढ़ा लिखा था नहीं, उसने हजरत से कहा कि हजरत मुझे आप बैत फरमा लीजिए। हजरत ने उसको बैत फरमा लिया। फिर उसने कहा कि मौलवी साहब मैं दुरूद ताज पढ़ता हूं, दुरूद लखी, हिरनी नामा, पंजनामा, दुआए गंजुलाश वगैरह, और ये वो है जिसको हमारे उलमा मना फरमाते। अब उसने ये सवाल किया, अब हजरत को देखिए, हजरत फरमाते कि मैं भी मौजूद था और मुहिउ सुन्ना हजरत मौलाना शाह अबरार उल साहब रहमतुल्लाह अलैह वो भी मौजूद थे, तो दोनों पीर भाई थे उस वक्त, मेरे शेख और हजरत मौलाना अबरार उल साहब उस वक्त पीर भाई थे। फरमाते हमने एक दूसरे को देखा, अब हजरत क्या फरमाते, क्योंकि अगर ये फरमा दिया कि ये बिदत है तो कहेगा अच्छा तू भी वहाबी है। फरमाते मैंने ये कहा, अगर ये हजरत फरमाते, हजरत पूछा कि धूमे खान तुम नमाज पढ़ते हो ना? हाँ मौली साहब। नमाज में जो दुरूद शरीफ है वो भी पढ़ते हो? हाँ। कहा वो जो दुरूद शरीफ है वो जनाबे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उम्मत को बना के दिया है, और ये जो दुरूद है ये उलमा ने बनाया, मौलवियों ने बनाया, अब बताओ आका का दुरूद अफजल है या मौलवियों का? तो वो तो था देहाती आदमी, उसने कहा कहां आका कहां ये गुलाब। तुमने पूछा कितनी देर पढ़ते हो? कहा 15-20 मिनट। फरमाया बस 15-20 मिनट वही नमाज का दुरूद शरीफ पढ़ लिया करो, क्योंकि ये आका ने बना कर दिया। अब आप बताइए कैसी हिकमत से उसको किया, और कहे हराम हराम हराम, बिदत बिदत बिदत, क्या नतीजा होगा? वो कहेगा ये वहाबी है, वहाबड़ा, निकालो इसको यहां से। तो पता ही चला दीन के काम के लिए हिकमत चाहिए, हकीमाना अंदाज से। देखिए ना, अगर बच्चे हैं आप بچے نے سبق سنایا, آپ نے ایک بچے کو ایک چھوٹی سی کوئی چیز دے دی, ایک بادامی دے دیا یا چھوٹی سی ایک چیز دے دی, آپ دوسرے بچے دیکھ رہے ہیں, اچھا سبق سنایا اس کو بادام ملا, وہ جلدی جلدی استاد جی میرا سبق یاد ہو گیا, سنایا سنایا, ہاں چلو ایک بادام تم ملو, تیسرے نے دیکھا اچھا وہ بھی لگا, اس نے بھی سبق یاد کر لیا. ایک یہ انداز ہے اور ایک انداز ہے, یاد نہیں کرتا, ایک یہ انداز ہے, اب آپ دیکھ لیے یاد کرے گا وہ. بچے آ جاتے ہیں اس میں, آپ ڈنڈے لگائے, وہ کہے کرو مارو مجھے جتنا مارنا, نہیں کروں گا یاد. اور بچے کو بٹھایا, ہاں بیٹا کیا بات ہے, پھر پریشانی ہے استاد جی سر میں درد, اچھا چلو تھوڑی دیر لیٹ جا, اس کو لٹا دیا. اب وہ کہے گا دیکھو یار میرا استاد کتنا شفیق اور مہربان ہے, لٹا دیا. اس کے بعد اٹھا, بیٹا اب اچھا ہو گیا, سبق یاد کرنے کی ہمت ہے, پوچھ لیا, کہے گا ہاں استاد جی. کہے گا دیکھو وہ بھی سوچے گا میں اتنی دور سے آیا ہوں, گھر سے آیا ہوں, کتنی محنت سے, میرے ماں باپ کی کیا تمنا ہے, وہ سب ہے یہ سب چیزیں. کہے گا چلو یار میں استاد کے, استاد میرا کتنا خیال بھی کر رہا ہے, چلو یار میں یاد کر لیتا ہوں. استاد کہے گا اچھا چلو ایک کام کرو, آج پورا نہیں آدھا یاد کر لو تاکہ تمہیں سہولت ہو جائے, بیمار ہو تھوڑی سی. اس نے کہا اچھا ٹھیک ہے. اس طرح ایک یہ انداز ہے اور ایک انداز ڈنڈا اٹھایا, تیری ماں کی تیری بہن کی, آج تو میں تجھے بتاتا ہوں. گوسا یہ لاتے یہ ٹھڈا کراٹے شروع ہو گئے. اب آپ بتائیے, اب ایک آدمی ہے ہم سے بولے, دیکھیے نا اب بولا میں نے بھی بولا, ہنسنے کا انداز ہے, ہنستے ہنستے کام بن رہا, سمجھ میں آ رہی ہے بات. اور ایک دوسرا طریقہ بھی ہو سکتا ہے, ایک آدمی ہم سے بولے آئیے جناب ماشاء اللہ آئیے تشریف لائیے بیٹھیے پدھاریے تشریف رکھیے. کہ یار دیکھو کتنا اچھا اور بیٹھو, یہ بھی تو مانے تو ایک ہی ہے نا, لیکن انداز میں فرق ہے. بس یہی حکیمانہ انداز سے یاد رکھنا میرے دوستو, مدرسہ پڑھانا ہے, تبلیغ کرنی ہے, خانقاہیں کھولنی ہے, بچوں کو قرآن مجید پڑھانا ہے, جو نیک کام کرنا ہے حکمت چاہیے, اور یہ حکمت بغیر صحبت اہل اللہ کے ملتی نہیں ہے, حکمت سے کام کرنا پڑتا ہے. بولا نا ابھی ہے گنجائش آسے بھالو آسے. حضرت مولانا میرے شیخ اور مرشد نے فرمایا کہ حضرت قطب العالم رشید احمد صاحب گنگوئی رحمت اللہ علیہ نے ہمارے بزرگوں میں سے فرمایا کہ دیکھو علماء نے چھینک کی حکمت لکھی ہے کہ الحمدللہ کہتے, تو میرے شیخ جو ہے چونکہ دو واسطوں سے حضرت کے شاگرد ہیں, حضرت گنگوئی کے, میرے شیخ کے جو نے بخاری شریف پڑھی حضرت معاشاد الغنی صاحب پھلپوری رحمت اللہ علیہ سے, اور انہوں نے بخاری شریف پڑھی تھی حضرت مولانا ماجد علی صاحب جونپوری رحمت اللہ علیہ سے, اور مولانا ماجد علی صاحب جونپوری نے بخاری شریف پڑھی تھی حضرت قطب العالم گنگوئی رحمت اللہ علیہ سے. اور یہ وہ دورہ تھا جو آخری دورہ ہوا تھا حضرت کا, جس میں شیخ الحدیث صاحب رحمت اللہ علیہ کے والد صاحب مولانا یحییٰ صاحب تھے. تو مولانا یحییٰ صاحب کے ہم سبق ہیں ماجد علی صاحب جونپوری رحمت اللہ علیہ. تو حضرت اس لیے حضرت دو واسطے سے حضرت گنگوئی کے شاگرد ہیں, بہت عالی سند ہے حضرت کی. تو حضرت نے فرمایا کہ حضرت گنگوئی نے فرمایا کہ جب چھینک آتی تو الحمدللہ کہتے, علماء نے حکمتیں لکھی ہیں اس کی. فرمایا حضرت نے عجیب فرمائی, فرمایا بات یہ کہ الحمدللہ کیوں کہتے, میں الحمدللہ اس لیے کہتے جب چھینک آتی نا تو انسان کی شکل عجیب و غریب ہو جاتی ہے, جیسے انسان چھینک مارتا ہے تو بازو کی چھینک رک رک کے آتی ہے, ایسا ہوتا ہے نا, کیسے عجیب انداز سے آتی ہے چھینک, یہ پورا منہ کا ڈیزائن ہی عجیب ہو جاتا ہے, اور بعضوں کو کسی کو کھٹ آ جاتی ہے, کسی کو ایسے نہیں کرتے ہیں. عجیب بچہ, اللہ تعالیٰ کی ایک شان ہے یہ, کسی کا مذاق نہیں اڑانا, مذاق نہیں اڑانا, لیکن یہ ایک بتا رہا ہوں کہ کوئی ایسا چھینک ہے, لیکن جب چھینک مارتا ہے تو شکل کیسی عجیب و غریب ہو جاتی ہے, لیکن چھینک مارنے کے بعد شکل کا اپنی حالت میں واپس لوٹنا, اس پر اللہ تعالیٰ نے یہ الحمدللہ کی سنت جاری کروا دی کہ جب چھینک مارتا ہے پھر وہی شکل ہو جاتی ہے, ورنہ مسجد میں چھینک آئی اب چھینک مار کر شکل ویسی ہوگی, اب گھر میں گیا घर में गया, घर में घुसा तो बीवी और जो बीवी थी उसने डंडा उठाया, निकल बंदर बाहर निकल, तू कहां घुसा है चलाया तो शक्ल ऐसी है। लेकिन अल्लाह ताला का शुक्र है कि छींक मारता है आजा वापस अपनी जगह आ जाते हैं, ये अल्लाह ताला का करम है, हमारे इख्तियार में नहीं है। इस पर अल्हम्दुलिल्लाह शुक्र कर दिया कि शुक्र अदा करो। तो मेरे प्यारे दोस्तों, ये जो नफ्स है, ये नफ्स क्या है? मारूमी रहमतुल्लाह अलैह फरमाते हैं, नफ्स न तमा कुश्त इल्ला जिल्ले पीर, नफ्स बगैर अल्लाह वालों के मिटता नहीं है, ये दोस्त बनता नहीं है बगैर सोहबत अहलुल्लाह के। अल्लाह फरमाते हैं दामन या नफ्स कुछ सख्त गिए, जिन अल्लाह वालों की सोहबत से नफ्स बनता है, नर्म होता है और नर्म होकर अल्लाह ताला की फरमा बरदारी के रास्ते में आगे बढ़ता है, और अल्लाह वालों की सोहबत इख्तियार करो। लिहाजा ये हमारा तजर्बा है। लोग कहते हैं ना अल्लाह वालों के पास जाने से क्या होता है, लोग कहते हैं, मैं ये कहता हूं आपके बांग्लादेश के अंदर कितने बुजुर्गान दीन है जो ये काम कर रहे हैं, अरसे अरसे से दीन के काम में लगे हैं, या एक आम आदमी बिल्कुल है, लेकिन आप देखिए चंद दिन में ही आलम हो जाता है उसका, क्या दाढ़ी रख लेता है। मूछे काटना आसान काम नहीं है, बड़े बड़े दीनदारों के लिए इसमें नानी मरती है मूछे काटने के ऊपर, वो ऐसा लगता है कि जैसे किसी ने हमारी बिल्कुल पता नहीं इज्जत को काट दिया, हालांकि इज्जत इसके अंदर है। हजरत उमर रजी अल्लाह तआला ने क्या फरमाया, हम वो लोग हैं जिसको इज्जत इस्लाम ने दी है। शलवार टखनों से ऊपर करना नानी मरती है, नानी का मरना समझते हैं ना, यानी तकलीफ होती है, सख्त बहुत मुश्किल मरहला है। लेकिन आप देखते हैं आप क्या, अभी तो हजरत मौलाना तशरीफ फरमाए, वो लोग जो बरसों बरसों के नमाज ना पढ़ना और मौलियों को गालियां देना, पता नहीं क्या क्या करना, एक बयान सुन लिया थोड़े दिन आने लगे, क्या आलम होता है उनका, ये तो आपने अपनी आंखों से तमाचे देखे होंगे। तो ये क्या चीज है मेरे दोस्तों, ये है सोहबत की बरकत। और सर दीन पर, वो दीन पर आने वाले तो दूसरे तरीके से भी आते हैं, लेकिन इस सोहबत की बरकत ये है कि न सिर्फ ये कि नेक काम करते हैं बल्कि गुनाह से ज्यादा बचते हैं, ये ज्यादा अहम है। वरना नेकी की तरफ तो लग जाता है कि नमाज भी पढ़ रहा है, जिक्र भी है, दाढ़ी भी रख ली, शलवार भी ऊपर कर ली, लेकिन घर से टीवी नहीं निकालता या पर्दा शुरू नहीं करता, फिर भी वही काम जारी है। या पुराने ख्यालात पकाने की आदत है कि इंडियन फिल्म का हीरो हीरोइन के पीछे भाग रहा है, हीरोइन खेतों में भाग रही है और हीरो उसके पीछे भाग रहा है, गाना गाते हुए डांस करते जा रहे हैं। लेकिन मेरे प्यारे दोस्तों क्या आलम होता है, ये ख्यालात पका रहा है चादर ओढ़कर। शिकायत की लोगों ने, हमें नमाज के दौरान ख्यालात आते, ऐसा आलम भी होता है। तो ये चीज है क्या, वो क्या कि नफ्स कैसे मरता है, नफ्स कैसे अल्लाह वाला बनता है, कैसे नहीं, सोहबत अहलुल्लाह की बरकत। लिहाजा ये वो दुश्मन है जो हमारा दोस्त भी बन सकता है, शैतान कभी दोस्त नहीं बन सकता, नफ्स हमारा दोस्त भी बन जाएगा। वो कैसे, कुरान पजीद इस पर दलालत करता है कि नफ्स जो है वो अम्मारा है, पहले नफ्स अम्मारा फरमाया, नफ्स अम्मारा जो है ये तो सिफत है मोनस की, और नस पर जो है जनाब वो तो ताय तानीज भी नहीं है, उसमें क्यों लेकर आए, सिमाई है, मोहन्नस है, सिमाई है। लिहाजा अम्मारा खुद बताता है कि वो मोहन्नस है, फिर आगे के ये यानी बुराई का बहुत हुक्म देता है, बहुत बुराई का हुक्म देता है, ये भी करो ये भी करो, बात ना मानो ये ना करो, हर वक्त वो करता है। और अगर कोई उसकी गलती पकड़ ले, वो नहीं 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 सजाने दो, सब लड़ेगा, लड़ाई करता है, मानता ही नहीं है, फिर भी उसको भी पता होता है कि मैं गलत कर रहा हूं, लेकिन वो नफ्स कहता है देख अगर तूने बात मान ली जलील हो जाएगा तू। और जलील इस बात में नहीं, जिल्लत किस में, अकड़ने में है, और इज्जत किस में, अपने को मिटाने में, कि हाँ कहा गलती है, हाँ जी मेरी गलती है। तो नफ्स जो है अब नफ्स अम्मारा बना, अब अल्लाह वालों की सोहबत में बैठा, तो उस सोहबत की बरकत यह मिलती है, नफ्स नफ्स लवामा बन जाता है, और नफ्स लवामा की अब मलामत कर रहा है, कैसा तू नाफरमानी करता है, अल्लाह को ताला को नाराज करता है, औरतों को देखता है, तू खाता अल्लाह ताला की है रोटी, अल्लाह ताला की खाता है और अल्लाह ताला की नाफरमानी करता है, कैसी नमक हरामी करता है ये। उसके बाद लवामा बना, अब वो शेख की सोबत और इख्तियार की, तरक्की की, अब वो नफ्स नफ्स मुतमइन्ना बन गया, या तो नफ्सुल मुतमइन्ना, अब ये वो नफ्स है जो अल्लाह की याद से जिसको चैन मिलता है और अल्लाह ताला की नाफरमानी से बेचैन हो जाता है, मिसल मछली के बन जाता है अब ये। हाँ मछली आ गई जनाब, माशूक बंगाल आ गया, یعنی ایسا معشوق ہے کہ آپ گوشت کے اعلیٰ سے اعلیٰ چیزیں کھلا دو, سب کھلا دو, لیکن مچھلی ہلکی والی کھلا دو, کہا یہ صحیح ہے. اور مچھلی کے ساتھ شاندار روٹیاں رکھ دو, نہ جی نہ, بھات رکھ دیا تو بس بات بن گئی. تو کیا بات ہے؟ تو وہ جو نفس ہے, اب اس کو صرف اللہ تعالیٰ کی آسکت ہے, اللہ تعالیٰ کی نافرمانی میں بڑی سے بڑی چیز کو ٹھکرا دیتا ہے. عارف غم جانا کی توجہ کے تصدق ٹھکرا دیا وہ غم جو غم جاویدانہ تھا, یعنی وہ غم جو اللہ تعالیٰ کی محبت کا غم نہیں تھا, ہم نے اس کو لات مار دی. یہ حسینوں کا غم ہم نہیں لیتے, گناہوں کا غم ہم نہیں لیتے. اب وہ نفس مطمئنہ بن گیا, اب اور ترقی ہوئی, اب شیخ کی صحبت میں اور آنا جانا, اور ذکر کے پابندی, گناہ سے بچنے میں خوب ہمت اور محنت اور کوشش. نتیجہ کیا ہوا؟ اب نفس بن گیا راضیہ اور مرضیہ, یہ پانچ نفس ہو گئے نا. نفس امارہ جو برائی کا بہت حکم دیتا ہے, نفس لوامہ جو ملامت کرتا ہے گناہ کے اوپر, یعنی کیا بے شرمی کا کام کرتے ہو, عورتوں کو دیکھتے ہو, مسجد مدرسے میں پڑھتے ہو اور گھر جا کر فلمیں دیکھتے ہو, ٹی وی دیکھتے ہو. پھر نفس لوامہ ترقی کر کے مطمئنہ بنتا ہے, جس طرح مچھلی کو پانی کے بغیر چین نہیں ملتا, اسی طرح اس کو اللہ تعالیٰ کی یاد کے بغیر چین نہیں ملتا. اور جیسے مچھلی کو دھوپ جب آتی ہے نا, مچھلی تڑپتی بے چین ہو جاتی ہے. گرمی میں اگر پانی گرم ہو جائے مچھلی بے چین ہو جاتی ہے. تو اسی طرح سے اگر گناہوں کی آمیزش ہونے لگے, اس کو بے چینی گھبراہٹ شروع ہو جاتی ہے. بڑی نعمت ہے یہ گھبراہٹ, کیونکہ فوراً وہ توبہ کر کے ٹھنڈے پانی میں جاتا ہے. زیادہ مچھلی جو ہے سردی کے زمانوں میں گہرائی میں چلے جاتی ہے, اس لیے پکڑنا مشکل بھی ہو جاتا ہے. ٹھیک ہے نا, گرمی کے زمانے میں وہ گہرائی میں چلے جاتی ہے اور سردی میں وہ اوپر آ جاتی ہے. سردی میں پکڑنا آسان, گرمی میں پکڑنا مشکل ہو جاتا ہے, گہرائی میں چلی جاتی ہے. اور پھر اس کے بعد اور ترقی, اب راضیہ بن گیا, یعنی یہ وہ ہے جو اللہ تعالیٰ سے راضی ہے, اور مرضیہ بھی ہے, اللہ تعالیٰ بھی اس سے راضی ہے. یہ نفس کی پانچ قسمیں, اور بتا دیا کہ یہ صحبت اہل اللہ سے بنے گی. کیا کام کرے؟ تین کام کرے. نمبر ایک کام یہ کرے, صحبت اہل اللہ کا التزام کرے, کسی اللہ والے جس سے مناسبت ہو اس سے تعلق پیدا کرے, اس کے پاس آنا جانا رکھے, گناہ کو چھوڑنا اور نفس کی چکر بازیاں اس سے سیکھے. نمبر دو کام, وہ تھوڑا سے تھوڑا سا ذکر پوچھ لے. یہ ذکر کیا ہے؟ کشتہ ہے. یہ طاقت کس سے ملے گی؟ جیسے روٹی نہ کھائے تو مدرسہ پڑھا سکتا ہے؟ پڑھنا مشکل, چکر آئیں گے. تو یہ کیا ہے؟ اسی طرح سے ذکر سے طاقت ملتی ہے روحانی طور پہ گناہ سے بچنے میں. اور آخری کام کے کہ گناہ سے بچنے کا اہتمام کریں. بس تین کام, صحبت اہل اللہ کا التزام, ذکر اللہ پر دوام, اور گناہوں سے بچنے کا اہتمام. یہ تین کام کریں انشاءاللہ تعالی, پھر کوئی بات نہیں ہے. اور ہاں, اس ساتھ ایک کام کریں, اللہ تعالی سے دعا بھی کرتا رہے, کیونکہ اللہ تعالیٰ کی فضل کے بغیر کچھ نہیں ہو سکتا میرے دوستو. وَلَوْلَا فَضْلُ اللَّهِ عَلَيْكُمْ وَرَحْمَتُهُ مَا زَكَى مِنْكُمْ مِنْ أَحَدٍ أَبَدًا وَلَكِنَّ اللَّهَ يُزَكِّي مَنْ يَشَاءُ. کہ اللہ تعالیٰ سے فضل و رحمت کی بھیک مانگے, کہ اللہ تعالیٰ میں آپ کے کرم سے آپ نے صحبت میں بھی بھیج دیا, ذکر کی پابندی کرو, گناہ سے بچنے کی کوشش کرو, کہ اللہ آپ مجھ پر اپنا وہ خاص فضل اور وہ رحمت فرما دیجئے جس سے میرے نفس کا تزکیہ ہو جائے اور وہ پاک ہو جائے اور میں آپ کا پیارا فرما بردار اللہ والا بندہ بن جائے, جو بندگی کی حقیقت ہے. لہذا بندہ بن کر جیوں اور بندہ بن کر رہوں, پھر بندہ بن کر آپ کے پاس جاؤں, آپ کی رضا اور خوشی کا جھنڈا اور نعرے مارتا ہوا. وآخر دعوانا ان الحمدللہ رب العالمین. دعا, اللہم صلی علی سیدنا و مولانا, ربنا لا تزغ قلوبنا بعد اذ هديتنا وهب لنا من لدنک رحمۃ. یا اللہ تعالی, ہم سب کو اللہ والا بنا دیجئے, اپنی قرب اور اپنا تعلق خاص عطا فرما دیجئے. اے کریم مالک, ہمیں شیطان کے چکر بازیوں سے بچا لیجئے, حفاظت نصیب فرما دیجئے. ہم آپ ہی کی پناہ مانگتے ہیں, اور یا اللہ تعالیٰ, نفس سے بھی ہم آپ کی پناہ مانگتے ہیں. ہمیں ہمارے نفس کے شر سے بچا لیجئے, اور ایک لمحہ ایک سانس بھی نفس کے حوالے نہ فرمائیے, پلک جھپکنے کے برابر نہ فرمائیے. اور یا اللہ تعالیٰ, اے کریم مالک, ہمیں ہماری غلامی کے سروں پر اپنی دوستی اور ولایت کا تاج رکھ دیجئے, اپنا قرب خاص اور تعلق خاص عطا فرما دیجئے. شریعت و سنت کے مطابق اور ہمارے بزرگوں کے طریقے کے مطابق زندگی گزارنے کی توفیق عطا فرما. شریعت و سنت اور ہمارے بزرگوں کے طریقے کے مطابق دین کی خدمت کی توفیق عطا فرما. اور اے کریم مالک, اپنے کرم سے بیماروں کو شفا عطا فرما، اہل مقروض کے قرضوں کو ادا فرما، اہل مصیبت کو اہل عافیت بنا. یا اللہ ہماری دینی کوششوں کو قبول فرما، دین کی خدمت کا شرف عطا فرما. یا اللہ مدرسے میں پڑھانا، قرآن مجید پڑھانا مدرسے میں ہو، تبلیغ ہو، صحبت اہل اللہ ہو، جتنے کام ہیں یا اللہ اپنے کرم سے ہماری زندگی کو اپنے دین کے کام کے لیے وقف فرما دی. ہر گناہ سے، ہر نافرمانی سے ہماری جانوں کو حفاظت نصیب فرما دیجیے، اور ہماری دینی اور دنیا کی جو ضروریات ہیں اپنے غیب کے فضا خزانوں سے پورا فرما دیجئے. یا اللہ یہ ہمارے ماں کے پیٹ میں، یہ ہمارے ننھے ننھے ہاتھوں کو آپ نے بنایا ہے، یا اللہ اس ہاتھوں کو کسی اور کے سامنے پھیلانے سے بچا لیجئے، یہ صرف آپ کے سامنے پھیلے اور ہم آپ سے فریاد کریں، کیونکہ ہم آپ کے فقیر ہیں، آپ نے ہم کو فقیر فرمایا. یا اللہ تعالیٰ اس پیالے کی قدر اور یا اللہ تعالیٰ اس کی اہمیت کو مد نظر رکھتے ہوئے ہمیں اس کو کسی غیر کے سامنے پھیلانے سے بچا لیجئے. اور یا اللہ اے کریم مالک اپنے کرم سے ہر مصیبت ہر عافیت سے تبدیل فرما، اور ہر پریشانی کو یا اللہ تعالیٰ عافیت سے تبدیل فرما. اور یا اللہ تعالیٰ یہ دینی کو ہماری کوششوں کو ہمارے پیر بھائی اور سارے عالم میں جو دین کی محنتیں یا اللہ تعالیٰ ہو رہی ہیں ان کو نیک اپنے بزرگ شریعت و سنت کے مطابق کرنے کی توفیق عطا فرما اور شرف قبولیت بھی عطا فرما. اور اے کریم مالک اپنے کرم سے ہمارا جینا مرنا آپ کی رضا اور خوشی پر ہو. ہر گناہ نافرمانی سے خوب بچا لیجئے، ہمارے گھر والوں کے لیے بھی ان دعاؤں کو قبول فرما لیجئے، اور جو مانگا وہ بھی عطا فرما، جو نہیں مانگا اپنے کرم سے دونوں جہان کی رحمتیں، دونوں جہان کی عافیتیں، دونوں جہان کی نعمتیں اور دونوں جہان کی راحتیں اپنے کرم سے نصیب فرما دیجئے. اور یا اللہ تعالیٰ جو دین کا کام ہو رہا ہے اس کو بھی اپنے کرم سے قبول فرما لیجئے. اساتذہ ہیں یا اللہ تعالیٰ ماں شمس العالم صاحب ہیں، اور جو معاونین ہیں مدرسے میں طلبا ہیں، سب کی ضروریات کو پورا فرما دیجئے. یا اللہ تعالیٰ اپنے کرم سے جو پریشانیاں ہیں ان کو عافیت سے تبدیل بھی فرما دیجئے. اور یا اللہ تعالیٰ اور خوب درد سے یہاں کے محنت کرنے والوں کی ہم سب کی کوششوں کو قبول بھی فرما لیجئے. اور یا اللہ تعالیٰ ظاہری اور باطنی ترقیات کی نوازش فرما دیجئے. صلی اللہ علیہ نبی الامی رحمتی کا یا رب. آگے ماشاءاللہ.